आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
विद्यार्थी हो हामीहरू, युगलाई हाँक्ने अन्याय र अत्याचार उठाएर फ्याँक्ने, विद्यार्थी हो हामीहरू युगलाई हाँक्ने अन्याय विद्यार्थी हो कम्मर कसेरा लक्ष्य हाम्रो पुरा हुन्न यसै बसेरा आहै यसै बसेरा आहै यसै बसेरा शताब्दी हेर आबा फटको मारे छ यसनामा पुग्नलाई गाह्रो परेछ भोलि भोलि भन्दै अब धेरै नबसौ महाराज्ञा पुरा गर्न कम्मर बसौ महाराज्ञा पुरा गर्न कम्मर बसौ। विद्यार्थीले विद्यार्थीलाई चेला बनाउँदै हाम्रो यही कर्तव्य हो भागी चिनाउँदै विद्यार्थीले विद्यार्थीलाई चेला बनाउँदै हाम्रो यही कर्तव्य हो भागी चिनाउँदै अब अभियानमा कम्मर कसेरा लक्ष्य हाम्रो पुरा हुन्न यसै बसेरा आहे
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि मेरो नमस्कार अनि जय मसीह। श्रोता, म तपाईहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरूका सुन्दर पत्रहरू सधैँ प्राप्त गरिरहेको छु। हजुर, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका छ अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ विश्रामको दिनमा प्रभुका चेलाहरूले अन्नको बाली टिपेर खाने कुराको लागि फरिसीहरूले दोष लगाउँदा प्रभु येशूले आफ्ना चेलाहरूको समर्थनमा बोल्नुहुन्छ। सबभन्दा पहिले घटना विश्राम दिनमा अन्न बालीको खेतमा हुन्छ। लुका छ अध्याय एक र दुई पदमा भनिएको छ, सबात दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदै हुनुहुन्थ्यो र उहाँका चेलाहरूले बाली टिपेर हातमा मार्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै कुनैले तिनीहरूलाई भने, सबात दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ? येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, के तिमीहरूले यो पनि पढेका छैनौ, दाउदको जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरेको रोटी झिकेर तिनले खाए र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पुजारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र सबातको अर्थात विश्राम दिनको प्रभु हो। मित्र, जब चेलाहरूले अन्नको बाली टिपेर आफ्नो हातमा रगडिरहेको बेला फरिसीहरूले विश्रामको दिनमा अन्न बाली कुट्ने कामको दोष चेलाहरूलाई लगाए। निश्चय नै व्यवस्था 23:24-25 पद अनुसार तिनीहरूले मोसाको व्यवस्थाको उल्लंघन गरिरहेका थिएनन्, किनकि मानिसहरूलाई अन्नको बाला टिप्न अनुमति दिइएको थियो। यदि तिनीहरूले हँसियाली काटिरहेको भए तिनीहरूले बाली काटिरहेको हुन्थे। तर फरिसीहरूसँग आफै अर्थ खुलाई वा व्याख्या थियो आफ्नै किसिमको, त्यसकारण तिनीहरूले यस्तो क्रियालाई व्यवस्थाको उल्लंघन भनी अर्थ खुलाए वा व्याख्या गरे। हाम्रा प्रभुले जोड दिनु भएन कि तिनीहरूले विश्राम दिनको उल्लंघन गरिरहेका थिए, तोडिरहेका थिए। उहाँले तिनीहरूसँग यस प्रसंगको तर्क गर्न इन्कार गर्नुभयो। उहाँले दाउदको जीवनको एक घटना बताउनुभयो जहाँ तिनले निश्चय नै मोसाको व्यवस्था तोडेका थिए र पनि न्यायोचित ठरिए। उहाँको पोइन्ट चाहिँ व्यवस्थाको अक्षरहरू लार्न हुँदैन जब यसले कुनै परमेश्वरको जनहरूमाथि कठिनाई ल्याउँदथ्यो। यो स्पष्ट छ कि येशूका चेलाहरू भकाएका थिए। येशूलाई पछ्याउन तिनीहरूले केही मूल्य चुकाउनु परेको थियो अनि त्यसकारण तिनीहरूले अन्नको बाली टिपेर खाए। त्यसपछि हामीसँग सभाघरमा विश्रामको घटना छ, 6-11 पदमा, अर्को सबातमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एउटा मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले सबातमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो र सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ आऊ र खडा हो। अनि त्यो उठ्यो र खडा भयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई सोध्छु, सबातमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु कुन चाहिँ उचित हो? अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले त्यसै गर्यो र त्यसको हात सद्य भइहाल्यो। तर तिनीहरू रिसले चूर भए र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे। मित्र, तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ कि त्यस हात सुकेको व्यक्तिलाई त्यहाँ जानबुझमा राखिएको थियो। येशू गर्ने काममा तिनीहरूले हाम्रा प्रभुलाई अति नै अद्भुत प्रशंसा उद्गार दिए। तिनीहरूले विश्वास गर्थे कि उहाँले त्यसलाई निको पार्न सक्नुहुन्थ्यो र तिनीहरूले विश्वास गर्थे कि उहाँले त्यसलाई निको पार्नुहुनेछ। तिनीहरूले थाहा पाए कि उहाँ दुवै शक्तिशाली र दयालु पनि हुनुहुन्छ। तिनीहरूका उहाँप्रतिको तिनीहरूको अनुमानमा बिल्कुल सही थिए। हाम्रा प्रभुले त्यस व्यक्तिलाई निको पार्नुभयो। त्यसपछि उहाँका ती शत्रुहरूले विश्राम दिनको उल्लंघन गर्नुभयो भन्ने कुराको दोष लगाउने वा अवसरको प्रयोग गरे। मतीले हामीलाई भन्दछ कि त्यस बेलादेखि तिनीहरूले उहाँलाई मार्न षड्यन्त्र रच्न लागे। यसपछि हामी देख्छौ येशूले बाह्र जनालाई चुन्नुहुन्छ। मैले अगाडिको वचन अध्ययनमा उल्लेख गरे कि प्रभु येशू यरूशलेममा जानुभएको बेला केही चेलाहरूसँग परिचय उहाँको भयो। पछिबाट गालिलको समुद्रको किनारमा हिँडिरहनु भएको बेला उहाँले ती मानिसहरूलाई आफ्नो पछि लाग्न बोलाउनुभयो। त्यसपछि तिनीहरू आफ्नो माछा पकड्ने पहिलेको पेसामा फर्की गए अनि फेरि उहाँ तिनीहरू कहाँ जानुभयो र बोलाउनुभयो। यो जुन समयमा रेकर्डले हामीलाई भन्छ लुका पाँचको एघार पदमा, अनि डुंगाहरू पाखामा ल्याएपछि ती सबै छोडेर तिनीहरू उहाँका पछि लागे। अहिले हामी तेस्रो स्टेजमा आएका छौं। उहाँले विशेष चेलाहरूबाट बाह्र जनालाई आफ्ना प्रेरित हुनलाई बोलाउनुहुन्छ। बाह्रदेखि सोह्र पद, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरमा प्रार्थना गर्दै सारा रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र युहन्ना, फिलिप र बार्थोलोमै, मत्ती र थोमा, अल्फयासको छोरा याकूब र सिमोन जो उग्रपन्थी भनिन्थे, याकूबका छोरा यहुदा र यहुदा इस्करियोत जो विश्वासघाती भए। हजुर, यो कुराको नोटिस गर्न आश्चर्य छ, चाखलाग्दो छ कि येशूले परमेश्वरको प्रार्थनामा रातभर बिताउनुभयो। किन? उहाँ बाह्र जनालाई आफ्नो चेलाहरू बनाउन बोलाइरहनु भएको थियो। उहाँले आफ्नो चुन्ने कामको निर्णय गर्नुभन्दा पहिले प्रार्थनामा पूरा रात बिताउनुभयो। एकजना प्रेरित चाहिँ विद्रोही वा धोकेबाज बन्यो। केही प्रेरितहरूले उहाँलाई इन्कार गर्यो तर पछिबाट पश्चाताप गरे। यो कुराको ध्यान दिनुहोस् कि परमेश्वरको जनहरू सधैँ चुनिएका थिए। त्यहाँ थुप्रै उम्मेद्वार निश्चय हुनलाई छन्। तर युहन्ना पन्ध्रको सोह्र पदले के भन्छ त्यो कुराको ध्यान दिनुहोस्। तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने। यो मेरो निम्ति महान उत्साहको कुरा हो। म प्रचारक हुनभन्दा पहिले म एक संसारिक आफ्नै इच्छामा हिँड्ने व्यक्ति थिएँ। मैले कहिले पनि प्रचारक बन्ने सपना देखेको थिइन। भन्नु नै पर्ने हो भने म प्रचारकहरूको घृणा गर्दथे। मैले उहाँलाई बोलाइन तर उहाँले मलाई बोलाउनु भयो। म सधैँ यसको बारेमा असल महसुस गरेको छु किनभने जबकि उहाँले मलाई बोलाउनु भएकोले गर्दा उहाँ उत्तरदायी हुनुहुन्छ। यो अद्भुत कुरा हो। यसले मलाई सान्त्वना दिन्छ। प्रभुले बाह्र जना प्रेरितलाई चुन्नुभन्दा पहिले प्रार्थनामा पूरा रात बिताउन महत्वपूर्ण र व्यवहारिक पाउनुभयो। परमेश्वरको कामको निम्ति चुनिएका मानिसहरू धेरै धेरै प्रार्थनाको आधारमा चुनिनु पर्दछ। एलियाको खास्टो एलिसामाथि दैव संयोगले खसेन, यो परमेश्वरको पूर्व योजनामा खस्यो। मित्र, आज हामी चर्चमा वा मण्डलीमा अगुवाहरू चुन्ने काम हत्तपत्त गर्नु हुँदैन, जल्दी बाजेमा गर्नु हुँदैन। ज्यादै प्रार्थनापछि हामीले परमेश्वरको इच्छा जानेर चुन्नुपर्छ वा आफ्नो निर्णय बनाउनुपर्छ। यसपछि हामी देख्छौ प्रभु येशूले सम्म परेको बेसीमा आफ्नो सन्देश दिनुहुन्छ। सत्रदेखि उन्नाइस पद, उहाँ तिनीहरूसँग ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड़ र समस्त यहुदिया र यरूशलेम र समुद्र तटवर्ती टुरोस र सिदोनका इलाकाबाट ठूलो भीड़ उहाँका वचन सुन्नलाई र आफ्ना आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीड़ितहरू पनि निको भए। सारा भीड़ले उहाँलाई छुन खोज्दथ्यो किनकि शक्ति उहाँबाट निस्किरहेको थियो र तिनीहरू सबैलाई निको पार्दथ्यो। मित्र, मैले अगाडि धेरै पल्ट भनिसकेको छु कि यस अवसरमा सबै भीड़का भीड़ मानिसहरू चंगै भए। आज तपाईसँग कस्तो किसिमको समस्या छ, कस्तो खालको रोग छ, तपाई आफ्नो समस्याहरूको महान डाक्टरहरूको पनि डाक्टर प्रभु येशु कहाँ लैजानुहोस्। उहाँ नै उत्तम डाक्टरको डाक्टर हुनुहुन्छ, जसलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ, जसमा तपाईँ भरोसा गर्न सक्नुहुन्छ, आश्रित हुन सक्नुहुन्छ, र उहाँले तपाईँलाई जाँच फीस लिनुहुन्न, दवाईको दाम लिनुहुन्न। तर तपाईँ र मैले गर्नुपर्ने एउटै काम छ, उहाँका विश्वाससित जानु। यसपछि हामी डाँडाको उपदेश जस्तै अर्को उपदेश देख्छौ, तर यो उपदेश चाहिँ उहाँको उपदेश होइन, किनभने यो तलसम्म परेको डाँडामा दिइएको थियो, तर विषयवस्तु चाहिँ एउटै जस्तो छ। यसले चाहिँ यो प्रकट गर्दछ कि प्रभुले आफ्नो शिक्षा पटक पटक दिनु हुन्थ्यो। 20-22 पदमा भनिएको छ, तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो, धन्य तिमी दिन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। यस बिन्दुसम्म परेको मैदानमा दिइएको यो उपदेश टाढाको उपदेश जस्तै छ। प्रभुले उही शिक्षा धेरै स्थानहरूमा पटक पटक दिनुभयो, तर बेग्ला बेग्लै रूपमा। 23 पदको आरम्भले नयाँ विचारको परिचय गर्दछ। 23 पदमा भनिएको छ, त्यस दिन रमाओ र खुशीले उफ्र, किनभने स्वर्गीयमा तिमीहरूको इनाम ठूलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे। मित्र, यो पदले चाहिँ परमेश्वरको अगमवक्ताहरूलाई मानिसद्वारा स्वागत र मनोवृत्तिको बताउँछ। सत्य परमेश्वरको अगमवक्ताले परमेश्वरको लागि बोल्छ र उनलाई सताइन्दछ। झुट्टा अगमवक्ता परमेश्वरको झुट्टा विवरण दिन्छ र मानिसहरूबाट आदर र ख्याति प्राप्त गर्दछ। सत्य अगमवक्तासँग परमेश्वरमा विश्वास हुनै पर्छ र त्यस भरोसामा धैर्यताको कायम गर्नुपर्छ, जुनले देखिने भन्दा पर हेर्छ, अर्थात अनन्त कालतिर हेर्छ। त्यही नै कुराले मानिसलाई परमेश्वरप्रति सत्य बनाइराख्छ। भनिएको छ, धन्य तिमी दिन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँमा अपमान गर्नेछन्। मित्र, यो पद 20-22 गरीब दिन भोका र कमजोरहरूको बारेमा बताउँछ, जसलाई तिरस्कार, घृणा, इन्कार, अपमान र समाजबाट बहिष्कृत गरिएका हुन्छन् र दुष्ट भनिएका छन्। अनि यही नै कुरा यदि पुरानो नियममा हेर्छौं भने सत्य भएको देख्छौं, अनि आज पनि यो सत्य छ। परमेश्वरको वचन प्रचार गर्ने व्यक्तिलाई कठिनको सामना गर्नुपर्छ। यदि तिनले कठिनाईको सामना गर्दैन भने तिनमा केही गडबड छ। झुट्टा अगमवक्ता धनी थिए र छन्, अनि खानालाई प्रशस्त कुरा छ। तिनीहरू हाँस्न सक्थे र असल व्यक्तिहरूको रूपमा विचार गरिन्दथे। तिनीहरूलाई भन्ने परमेश्वरसँग केही कुरा छ। पद 24-26 पद, तर धिक्कार तिमी धनीहरू, किनभने तिमीहरूले आफ्नो सुख चैन पाइसकेका छौ। धिक्कार तिमी अहिले तृप्त भएकाहरू, किनभने तिमीहरू भोकाउने छौ। धिक्कार तिमी अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्, किनकि यसरी नै तिमीहरूका पुर्खाले झुट्टा अगमवक्ताहरूलाई गर्थे। अनि 27-30 पदमा, तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्नो शत्रुलाई प्रेम गर र घृणा गर्नेलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेऊ, र तिम्रो खास्टो खोज्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। यहाँ प्रभु आफ्ना चेलाहरूलाई प्रेम, दया, भलाई, सहनशीलता, नम्रता र उद्धारताका शिक्षा दिनुहुन्छ। अनि यो कुरा हामीले याद राख्न आवश्यक छ। बाइबलले भन्छ, कर्म बिनाको विश्वास मरेतुल्य हुन्छ। हाम्रो विश्वास व्यवहारको विश्वास हुनुपर्छ। यदि व्यवहारको विश्वास छैन भने हामी फरिसी र शास्त्रीहरू जस्तै पाखण्डीको दर्जामा आउँछौ। याकुब चारको सत्र पदले भन्दछ, भलाइ गर्न जानिकन पनि गर्दैनौ भने त्यसलाई पाप लाग्छ। अनि 31-46 पद यस प्रकार लेखिएको छ, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देऊ र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिमीहरूका पिता कृपालु हुनु भए झैं तिमीहरू पनि कृपालु हौ। अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। अरूलाई दोषी नठहराऊ र तिमीहरू दोषी ठहराइने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसले प्रशस्त परिणाममा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, के अन्धोले अन्धोलाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाडलमा पर्दैनन् र? चेला आफ्ना गुरू भन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरू जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेसको तिमी किन देख्दछौ, तर आफ्नै आँखामा भएको मोडा चाहिँ थाहा पाउँदैनौ। तिमी आफ्नो आँखामा भएको मोडा देख्दैनौ भने आफ्ना भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेसको मलाई निकाल्न देऊ भनी तिमी कसरी भन्न सक्छौ? एकपट्टि पहिला आफ्नै आँखाबाट मुढा निकाल, तब तिमीले भाइको आँखामा भएको छेसको निकाल्नलाई छर्लङ्ग देख्न सक्छौ। कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको फलैबाट चिनिन्छ, किनभने काँडाका झाङबाट कसैले अञ्जिर बटुल्दैन, न त पोथ्राबाट अंगुर बटुल्दछ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि कुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। मित्र, आज चर्चको सेवक जो जनप्रियताको हासिल गर्न खोज्दछ उसले पापको उल्लेख गर्न आँट गर्दैन। कोही कोहीले अत्याधिक पापको पापनको वर्णन गर्न मनोविश्लेषणको वर्णनको प्रयोग गर्छन्। धेरै आधुनिक प्रचारक, विशेष गरी पश्चिमी मुलुकहरूका प्रचारकहरू अनुसार पाप परमेश्वरको विरूद्ध अपराध होइन। तिनीहरू भन्न डराउँछन् कि परमेश्वर पापको घृणा गर्नुहुन्छ र परमेश्वरको दृष्टिमा सही हुन तपाईँ अहमलाई प्रशंसा गर्न सक्नुहुन्न, घमण्डलाई माया गरेर हत्केलाले फ्याक्क हिर्काउन सक्नुहुन्न, पापमा मुस्कान दिन सक्नुहुन्न, अनि पापको क्यान्सरमा चिसो क्रिम लगाउन सक्नुहुन्न। न त कुनै दर्शनशास्त्रले धर्मकर्म यसको निवारण गर्दछ। तपाई जान सक्ने स्थान नै क्रुसको फेदीमा हो। त्यहाँ परमेश्वरले चिरफाड अपरेशन गर्नुहुन्छ र तपाईलाई ख्रिष्टमा नयाँ सृष्टि बनाउनुहुन्छ। यही नै सन्देश यस मैदान वा सम्म परेको स्थानमा उहाँले दिनुभएको उपदेशमा छ। यसले डाँडाको उपदेशलाई प्रशंसा उद्गार दिन्छ। यही नै सन्देश प्रभुले धेरै जग्गामा विभिन्न वर्गका मानिसहरूलाई दिनुभयो। अहिले प्रभुले यसलाई एक दृष्टान्त दिनुभएर अन्त गर्नुहुन्छ। 46-49 पद, मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ? जो म कहाँ आउँदछ मेरो वचन सुन्छ र ती अनुसार गर्छ, त्यो कस्तो मानिस हो म तिमीहरूलाई बताउनेछु। त्यो एउटा घर बनाउने मानिस जस्तो हो जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब भल चल्यो र जल प्रलय ओर्लिआएर त्यस घरमा ठोकियो तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन त्यो एउटा यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो तब त्यो घर तुरन्तै ढल्यो र त्यस घरको ठूलो सर्वनाश भयो। चट्टानमाथि बनाएको घर चाहिँ स्थिर रह्यो, बालुवामाथि बनाएको घर चाहिँ भल आउने बित्तिकै पूर्ण रूपमा बगाएर लग्यो वा सर्वनाश हुन्थ्यो। यो शास्त्रले मलाई प्रकट गरिदिन्छ कि म परमेश्वरको अगाडि पापी हुँ र म कति पनि स्थिर हुन सक्दिन, म पूर्ण रूपले विनाशको स्थितिमा छु, तर पनि त्यहाँ चट्टान छ जुनमाथि म आफ्नो आधार आफ्नो जग बसाउन सक्छु जुन स्थिर रहनेछ, त्यो चट्टान येशु ख्रिष्ट हुनुहुन्छ। पाउलले भने पहिलो कोरन्थी 3:11 किनभने बसालीको जग बाहेक जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। मेरो मित्र, तपाईँ आफ्नो जग कहाँ बसालिरहनु भएको छ? तपाईँको घर कहाँ अवस्थित छ? के यो चट्टानमा बसालिएको छ जुन ख्रिस्ट येशु हुनुहुन्छ, कि बलुवामा बसालिएको छ? यदि तपाईँले यो सम्म परेको मैदानमा प्रभुले दिनुभएको सन्देश पढ्न सक्नुहुन्छ, तर तपाईँ आफैलाई गुमेको पापी र नरकीय दण्डको योग्य पापीको रूपमा देख्नुहुन्न भने तपाईँको लागि मलाई खेद छ र त्यसको खेदको महसुस गर्छु। म त्यस धनी व्यक्तिको लागि पनि मलाई महसुस भयो जसको सुसमाचारमा उल्लेख छ, तिनले पनि सुसमाचार सुनेन। जो स्थिर चट्टानमा बसालिन्छन् जो ख्रिष्ट हुनुहुन्छ, उहाँले तपाईँलाई बिना मूल्य र बिना पैसा उहाँले उद्धार दिनुहुन्छ, मुक्ति दिनुहुन्छ। उहाँका साधारण विश्वासमा आउन र उहाँलाई भरोसा मात्र गर्नुपर्छ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।